नमस्कार, कार्यक्रम कृषि वन डबलीमा तपाईलाई स्वागत छ। म गोपाल जङ थापा
र म उर्वशी बस्नेत।
यो कार्यक्रम तपाईँ रेडियो सगरमाथा एफएम 102.4 मेगाहर्जमा हरेक बिहिबार बिहान 7:30 बजेदेखि 7:40 बजेसम्म सुन्न सक्नुहुन्छ।
कार्यक्रमको तेस्रो अङ्कमा आज हामी संरक्षित क्षेत्र, यसको सम्वर्धन र व्यवस्थापनमा समुदायको सहभागिता र भूमिकाका साथै महत्त्वका बारेमा छलफल गर्छौं। नेपाल प्राकृतिक सम्पदा तथा जैविक विविधताले भरिपूर्ण छ। यहाँको समग्र जैविक विविधताको दिगो संरक्षण र व्यवस्थापनका लागि भइरहेको पहलका बारेमा यस्तो बताउनुहुन्छ वन तथा वातावरण मन्त्रालयका सहसचिव डाक्टर सिन्धु प्रसाद ढुङ्गाना।
संरक्षित क्षेत्र भनेको चाहिँ नेपालमा हामीले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, संरक्षण क्षेत्र र मध्यवर्ती क्षेत्र, यिनीहरूलाई भन्छौँ। 12 राष्ट्रिय निकुञ्ज, 2 आरक्ष र 6 संरक्षण क्षेत्र अनि 13 मध्यवर्ती क्षेत्र जोडेर टोटलमा 50 अथवा करिब 24% नेपालको भूभाग चाहिँ संरक्षित क्षेत्रले ओगटेको छ।
के स्थानीय बासिन्दाले संरक्षित क्षेत्रको लाभ चाहे अनुसारै लिन पाएका छन् त?
हाम्रो 20 संरक्षित क्षेत्र फरक फरक ठाउँमा छन् र केही निकुञ्जमा पाएका छन्, जस्तै चितवनमा, सगरमाथामा, अन्नपूर्ण संरक्षण क्षेत्रमा र अलिकता के हदसम्म बर्दियामा, जहाँ चाहिँ टुरिस्टहरू धेरै आउनुहुन्छ र आम्दानी धेरै हुन्छ। शिवपुरीमा पनि त्यहाँ चाहिँ त्यसको 30-50% वरपरका बासिन्दालाई उपलब्ध गराउने भनेको हुनाले चाहिँ भएको छ। बाँकी 16 संरक्षित क्षेत्रहरूमा उल्लेख्य रूपमा जनताले त्यसरी प्रत्यक्ष फाइदा चाहिँ पाउनु भएको छैन। अब वातावरणीय फाइदा त पाउनु भएको छ, आर्थिक सामाजिक हिसाबले चाहिँ उल्लेख्य उपलब्ध गराउन सकिएको छैन। यद्यपि त्यो क्रममा चाहिँ हामी छौँ र सबै संरक्षित क्षेत्रहरूमा पर्यटनको विकास गर्ने हाम्रो अभियान जारी।
हामीलाई चाहिएको संरक्षित क्षेत्र चाहिँ कति हो त?
त्यस्तो ठ्याक्कै यति भन्ने चाहिँ छैन। अब यो यसरी हामीले कहीँ प्रतिबद्धता जनाएको छैन, तर एउटा के छ भने संयुक्त राष्ट्र संघमा 2030 कुल पृथ्वीको 30% चाहिँ संरक्षित क्षेत्र बनाउने, जैविक विविधता संरक्षण गर्ने क्षेत्र बनाउने भनेको छ। त्यो हिसाबले हामीले पनि अब सबै देशहरूले 30-30 बनाउने भने अब हुन्छ, त्यो विश्वव्यापी लक्ष्य हो। नेपालले चाहिँ यति नै गर्नुपर्छ भन्ने छैन, 24% हाम्रो भइ नै सकेका छ। अरू बाँकी भूभागहरूलाई अब संरक्षित क्षेत्रकै रूपमा नभए पनि अब सामुदायिक वनहरू, साझेदारी वन अथवा वन संरक्षण क्षेत्रहरू, त्यसमा पनि जैविक विविधता संरक्षण हुन्छ। त्यो हिसाबले चाहिँ हामीले अब थप संरक्षित क्षेत्रै घोषणा गर्ने खालको कार्यक्रम अहिले तत्काल छैन। हामीले अहिले भएका जुन वन क्षेत्र छ, 45% वन क्षेत्र छ, त्यसलाई चाहिँ यथावत कायमै राख्ने र त्यसमा जैविक विविधता संरक्षण गर्ने, आर्थिक लाभहरू, समृद्धिमा योगदान पुर्याउने पनि काम चाहिँ हामी गर्दै जान्छौँ भन्ने नै हो अहिले सरकारको।
संरक्षित क्षेत्रमा कसको भूमिका कति छ?
एकदम महत्त्वपूर्ण भूमिका भने त स्थानीय जनताकै हुन्छ। वरपर बस्ने जनताहरूले सहयोग गर्नु भएन भने संरक्षित क्षेत्र संरक्षण गर्न सकिँदैन। तर त्यसको अतिरिक्त राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका आफ्ना संरक्षित क्षेत्र कार्यालयका कर्मचारीहरू, त्यस्तै गरेर नेपाली सेनाले पनि राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्षमा चाहिँ सुरक्षा दिएर संरक्षणको काममा सघाइ राखेको छ। त्यसै गरेर अब हामी कहाँ विभिन्न अन्तर्राष्ट्रिय संरक्षण साझेदारहरू, WWF, IUCN, सिमोड, जुलोजिकल सोसाइटी अफ लन्डन जस्ता संस्थाहरूका साथै नेपालभित्रैका एनजिओहरू, कम्युनिटीमा आधारित, समुदायमा आधारित सङ्घ संगठनहरू, सामुदायिक वनहरू, समुदायमा आधारित चोरी शिकार नियन्त्रण इकाइहरू, उहाँहरू सबैको चाहिँ सामूहिक प्रयत्नबाट नेपालको संरक्षित क्षेत्र संरक्षण भएको अवस्था।
उहाँ हुनुहुन्थ्यो वन तथा वातावरण मन्त्रालयका सहसचिव डाक्टर सिन्धु प्रसाद ढुङ्गाना। संरक्षित क्षेत्रका आदिवासी, जनजाति तथा स्थानीय समुदायहरूले परम्परागत तथा प्रथा जनय मूल्य मान्यता तथा अभ्यासका माध्यमबाट जैविक विविधताको संरक्षणमा योगदान दिँदै आएका छन्। तर तिनै समुदाय र जनताले भने आर्थिक सामाजिक रूपमा प्रत्यक्ष फाइदा भने पाउन सकेका छैनन्। समुदायसँग प्रत्यक्ष जोडेर वन संरक्षणमा लागिरहेको नेपालको सामुदायिक वन उपभोक्ता महासंघले संरक्षण कार्यलाई कसरी लिएको छ त सुनौ फेकोफनका अध्यक्ष ठाकुर भण्डारीको यो भनाई।
यहाँ खास गरेर संरक्षणको सन्दर्भमा दुईटा प्रक्रिया छन्। एउटा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 अन्तर्गतको संरक्षण व्यवस्था छ, एउटा चाहिँ अब वन ऐन अन्तर्गत समुदायले संरक्षण गरेको व्यवस्था छ। अहिले हेर्दाखेरि समुदायले संरक्षण गरेको जैव विविधतामा चाहिँ अत्यन्तै वृद्धि भएको देखिन्छ, किन भन्दा त्यसको सम्वर्धन, त्यसको व्यवस्थापन प्रभावकारी रूपमा भएको देखिन्छ। तर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत जति पनि निकुञ्ज आरक्षण संरक्षण क्षेत्र छ, न त्यहाँ जनताको सहभागिता छ। अब घाँस, दाउरा, सेउला, पत्कर अथवा घर लिप्ने माटो केही ल्याउनु पाइरहेको अवस्था छैन। त्यो चाहिँ अलिकति मानव अधिकार नभएको, बाल अधिकार, महिला अधिकार, कुनै पनि खालको अधिकार नभएको र त्यो चाहिँ एकदमै जनताबाट टाढा भएको, त्यसले गर्दाखेरि नेपालको अहिले सामुदायिक वनको हेर्ने हो भने 23,026 सामुदायिक वन छन्। हरेक सामुदायिक वनमा जैव विविधताको हिसाबले यति धेरै वृद्धि भएको छ कि अब अत्यन्तै राम्रो छ भने जनतालाई दिँदाखेरि पनि संरक्षण त हुँदो रहेछ। त्यस कारण हामीले अहिले भनेको के हो भन्दा जनताको सहभागितामा संरक्षणलाई अझै व्यवस्थित गर्नुपर्छ। जब जनतालाई बाहिर राखेर संरक्षणका कुरा गरिन्छ त्यो भनेको कसका लागि हो प्रश्न यहाँनिर छ। प्रकृतिको जैव विविधता संरक्षण गर्ने सारा कुरा गर्ने त जनताका लागि होला नि त। त्यसले गर्दाखेरि जनतालाई बाहिर राखेर जनताको अधिकार खोसेर जनतालाई दैनिक चाहिने बिहान बेलुका खानालाई निग्रो टिप्न पनि नदिएर, दुना टपरी टिप्न, पात टिप्न नदिएर, घर लिप्ने माटो लिन जान नदिएर, कुनै पनि काम गर्न नदिएर संरक्षण गरेको जैव विविधता कसका लागि? त्यसले गर्दाखेरि खास गरेर बाह्य चलखेल बढी भएको देखिन्छ यो निकुञ्ज संरक्षण क्षेत्र आरक्षणमा चाहिँ। अहिले नेपालमा चाहिँ 25% संरक्षण क्षेत्र निकुञ्ज आरक्षण छ भने 12% चाहिँ चुरे छ, झन्डै झन्डै 42% संरक्षण क्षेत्र घोषणा गरिएको छ। यद्यपि चुरेमा हामीले चाहिँ कार्यान्वयन गर्न नदिएको हुँदाखेरि चाहिँ त्यो वातावरण ऐन लागू हुन सकेको छैन। यदि वातावरण ऐन लागू हुने हो भने चुरेमा पनि मानव सहितको चुरे होइन कि मानव रहितको चुरे कल्पना गरिएको छ। यो ढङ्गले संरक्षण क्षेत्रहरू अगाडि बढाउन खोज्नु भनेको नेपालीका लागि हो कि अरू कसैका लागि हो प्रश्न यहाँ छ। त्यसले गर्दाखेरि मानव अधिकार हनन हुने संरक्षण त्यो कदापि स्वीकार्य हुँदैन। त्यहाँभित्र मानव अधिकारभित्र रहेका सबै खालका अधिकार, महिला अधिकार, बाल अधिकार, आदिवासी जनजातिका अधिकार, दलितका अधिकार, विपन्नका अधिकारहरूलाई सुनिश्चित गर्ने अधिकार संरक्षण नै स्वीकार्य हुन्छ। त्यो सामुदायिक वनमा छ। सामुदायिक वनले अथाह रूपमा चाहिँ संरक्षण गरेर चाहिँ जैव विविधता वृद्धि गरेको छ भने हामीले अहिले पछिल्लो चरणमा भनेको के हो भन्दा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029 खारेज गरेर मध्यवर्ती सामुदायिक वनलाई वन ऐन अन्तर्गत ल्याउने र निकुञ्जलाई जनताको सहभागिता सहितको संरक्षण अगाडि बढाउन सकियो भने त्यो चाहिँ नमुना हुन सक्छ, उदाहरणीय हुन सक्छ। हामीले यो ढङ्गले छलफल चलाइरहेका छौँ।
जुन संरक्षित क्षेत्र लगायत जति पनि नेपालको जैविक विविधताको क्षेत्र रहेको छ यसको दिगो व्यवस्थापन सँगसँगै आम सर्वसाधारणको स्रोतमाथिको पहुँच सुनिश्चितताका लागि के हुनुपर्छ?
जैव विविधता संरक्षण गर्नु हामी सबैको कर्तव्य हो, दायित्व हो। सरकारले जनतालाई बाहिर राखेर संरक्षण गर्नु त्यो गलत हो। त्यस कारण चाहिँ जनता सहितको सहभागिता गर्न जरुरी छ र हामी नागरिकहरूले पनि संरक्षणलाई चाहिँ संरक्षण सम्वर्धन र उपयोग जस्तै इको सिस्टम नबिग्रिने गरी कमी भएका जैव विविधताहरूलाई कसरी संरक्षण गरेर त्यसको वृद्धि गर्न सकिन्छ र यदि धेरै छ भने त्यसको व्यवस्थापन कसरी गर्न सकिन्छ यो विषयमा तल समुदायदेखि माथि केन्द्रीय तहसम्म चाहिँ छलफल बहस हुन जरुरी छ र कार्यान्वयन गर्न पनि जरुरी छ, म यही भन्न चाहन्छु।
यो कुराकानी पछि अब सुनौ अछाम वडा नम्बर 3 का किसान बसन्त तिरुवाको यो भोगाई।
अछाममा जङ्गली जनावरको घनाबस्ती बढेर यहाँका किसानहरू निकै नै मारमा छन्। यहाँका बाँदर र बँदेलहरूले खेतीपातीलाई दिन प्रतिदिन क्षति गरिरहेका छन्। अब हामीले यत्रो वर्षभरि मेहनत गरेर काम गरिरहेका हुन्छौँ, अब अहिले अन्तिममा भित्राउने बेला न त हाम्रो यो नलातो लाग्छ न त फलातो लाग्छ। अब एउटा खेतबाट लगभग 12-15 मुरी फलाउने ठाउँमा अहिले बाँदर र बँदेलले एक बोरा पनि राखिदिन्न। कतिपय यहाँका किसानहरू आफ्नो ज्यान जोखिममा राखी रातभरि खेतमै बास बस्ने गर्छन्। तर पनि कति हो कतिखेर आएर यी जनावरहरूले हाम्रो बाली नालीहरूको नष्ट गरिदिन्छन्। कतिपय किसानहरूले त खेती गर्न पनि छोडिसके, वर्ष दिनसम्म चाहिँ खान पुग्थ्यो भने अहिले चाहिँ हामीले वर्षभरि किनेर खानु परिरहेछ। अब त्यसैले यी जनावरहरूको नियन्त्रणको लागि सरकारको पनि केही ध्यान जाओस् र यहाँका किसानहरूले पनि केही राहत पाओस् भन्न चाहन्छु।
प्राकृतिक सम्पदाको संरक्षण गर्ने काममा नेपालले दक्षिण एसियामा विशिष्ट स्थान हासिल गरेको छ। संरक्षणमा पाएको सफलतासँगै मानव वन्यजन्तु द्वन्द पनि बढेको छ। देशका सबै भूगोल र समाज समुदायलाई सन्तुलित रूपमा समेट्दै संरक्षणलाई अघि बढाउन सके द्वन्द न्यूनीकरणका साथै दिगो विकास र संरक्षणले साकार पाउन सक्थ्यो। यिनै छलफलसँगै हामी रेडियो सगरमाथा र फेकोफनको संयुक्त उत्पादन संयुक्त राष्ट्रसङ्घले मनाउँदै गरेको पारिवारिक खेती दशकका सन्दर्भमा राष्ट्रसङ्घीय कृषि तथा खाद्य संगठनको सहयोगमा कोमडेव एसिया र अमार्क एसिया प्रशान्त क्षेत्रीय कार्यालयको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम कृषि वन डबलीको अन्त्यतिर आइसकेका छौँ। हवस् त आजलाई पनि कार्यक्रमबाट म उर्वशी बस्न्यात
र म गोपालजङ थापा पनि बिदा हुन्छौँ।
नमस्कार।